समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, कोरोना भाइरसका विषयमा आम सर्वसाधारणमा देखिएको सजगता र त्यसले सृजना गरेको मनोविज्ञानबाट कहिलेकाहीँ अनावश्यक अड्कलबाजीहरूले कतै हामीलाई दिग्भ्रमित गर्दै छैन भन्ने आम प्रश्न यतिखेर उठेको छ। कुनै पनि रोगव्याधिको प्रकोपका बारेमा समाजमा छलफल र बहस हुनु सकारात्मक हो, तर त्यसैका नाममा अनावश्यक हल्ला र अनुमानले अन्तत नोक्सानी सबैलाई पुर्याउन सक्छ। बजारमा मास्क, सेनिटाइजर र अत्यावश्यक औषधिको माग अत्यधिक बढ़ेको छ। यस्तो बेलामा सहज र सुलभ आपूर्ति व्यवस्था मिलाउने कार्यमा सरकारको मात्रै होइन व्यवसायी र उपभोक्ताको पनि इमानदार भूमिका अपेक्षा गरिन्छ। अनावश्यक रूपमा औषधि र खाद्यान्न भण्डारण गरी कृत्रिम अभावको वातावरण सृजना गर्नु आफैमा सामाजिक अपराध हो। त्यसमाथि पनि यस्तै प्रकृतिका प्राकृतिक प्रकोप र विषम परिस्थितिमा सिंगो नेपाली समाज एक भएको विगतको अनुभवलाई हामीले बिर्सन मिल्दैन। विगतका असल अभ्यासलाई नेपालीपन र नेपाली मनले स्मरण गरी अवांछित विचार र व्यवहार छोड़ी उदार हृदयले यो संकटको सामना गर्नु नै समयको माग हो। यसै पृष्ठभूमिमा कोरोना भाइरसको जोखिमसँगै समाजमा देखिएको अन्योल र त्यसको समाधानका विकल्पका बारेमा हामी आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। हामीसँग हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटा। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार प्रवक्ताज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब आजको विश्व होइन, थिंक ग्लोबल्ली एक्ट लोकल्ली भन्छन्। विश्वमा के भयो भन्ने कुरा हामी मिनटमा थाहा पाउँछौ, त्यसको प्रभाव पनि हाम्रो समाजमा पर्छ। अहिले विभिन्न थरीका विवरणहरू आइरहेको बेलामा नेपालको यो कोरोना भाइरस सम्बन्धी पछिल्लो अवस्था हामी कहाँ छौं, कुन अवस्थामा छौं, यसबारेमा अलिकति जानकारी यहाँबाट कुराकानी शुरू गरौं न प्रवक्ताज्यू।
यहाँलाई थाहै छ, यो ग्लोबल्ली चाहिँ चाइनाबाट सुरु भएको संक्रमण विश्वभरि बिस्तारो फैलिँदै गएको जस्तो देखिन्छ। कतिपय देशहरू धेरै संक्रमित छन् र छिटो छिटो संक्रमण भएको छ भने कतिपय देशहरूमा कम भएको छ। त्यसै गरी मृत्यु दर पनि केहीमा अलिकति धेरै र केहीमा कम देखिन्छ। कोरोना भाइरस आफैमा यो नयाँ भाइरस भएको कारणले, कोरोना ग्रुप चाहिँ नयाँ होइन, तर अहिले देखिएको भाइरस चाहिँ अलिक विशेष किसिमको नयाँ भाइरस हो, जसले गर्दा यसका केही पक्षहरू अझै पनि अनुत्तरित छन्। त्यसै कारणले यो अहिले चाहिँ जोखिम चाहिँ बढिरहेछ। नेपालको परिप्रेक्ष्यमा हेर्दाखेरि विश्व मानचित्रमा जसरी बढिरहेको छ, नेपालमा हामीले थप सजगता चाहिँ अप्नाउन जरुरी छ। हालसम्म नेपालको कुरा गर्दाखेरि चाइनाबाट फर्केको एकजना विद्यार्थीमा देखिएको बाहेक, आजभन्दा डेढ महिना अगाडिको कुरा, उहाँ नेगेटिभ भएर गइसकेको बाहेक अन्यमा अहिलेसम्म देखिएको अवस्था छैन। नेपालमा हामीले यसको अहिलेको हाम्रो मेन फोकस सबै कुरा संक्रमण नआउनको निम्ति केन्द्रित छ। त्यो भनेको अब तेस्रो विश्वबाट नै खास गरी त्यहाँ बसेका मानिसहरूमा संक्रमित मानिसहरू हुन सक्ने भएकोले त्यहाँ मानिसहरू नेपाल संक्रमित नभएका मानिसहरू नभित्र्याउन्, संक्रमित भएका मानिसहरू र आउने यात्रुहरूलाई चाहिँ हामीले राम्रोसँग निगरानी गर्न सकौँ र अर्ली डिटेक्सन गर्न सकौँ भन्ने मेन हाम्रो फोकस हो। किनभने नेपालमा भएको रोग भएको भए हामीलाई आँकिनु पर्थ्यो, तर बाहिरबाट आउने भएको हुनाले हामीले त्यो कुरा व्यवस्थापन गरिरहेछौँ। अर्को कुरा चाहिँ भइहाल्यो भने के गर्ने भन्ने कुरामा हाम्रो अस्पतालहरूको थप व्यवस्थापन गर्न जरुरी छ, त्यो हामीले आफ्नो कार्ययोजना अनुसार गरिरहेकै छौँ। तेस्रो पक्ष भनेको यसको, अब यसैलाई हेरेर विभिन्न अड्कलबाजीहरू गर्दै भोलिको दिनमा भयाभ हुन्छ भन्दै अहिले नै हामीसँग भइरहेको कुराहरूलाई यथोचित र समुचित हिसाबले व्यवस्थापन नगरेर एक किसिमको ह्याबोक फैल्यो भने यसले थप जटिलता अप्न निम्त्याउँछ। त्यसले गर्दाखेरि हामी सबै मिलेर यसको चाहिँ त्यो हिसाबको लजिस्टिक र मानिसको चाहिँ जीवनशैलीलाई असहज गराउने कुराहरू चाहिँ गर्न अहिलेको स्थितिमा कुनै पनि हालतमा उपयुक्त छैन।
जस्तो भनौँ न, अहिले नेपाललाई एउटा अब चीनको छिमेकी राष्ट्र भएर पनि होला र अन्य कारणमा दक्षिण एसियामा नेपाल पनि एउटा अति जोखिमपूर्ण राष्ट्रको सूचीमा परेको छ, तर यहाँले अहिले जानकारी गराए जस्तै त्यस्तो भयावह डराइहाल्नु पर्ने स्थिति त होइन, तर एउटा सचेतना अपनाउँदाखेरि पनि बजारमा मास्क, सेनिटाइजर, औषधिहरूको चाहिँ अभाव जस्तो, एउटा कृत्रिम अभावको स्थिति जस्तो पनि देखिने, अलिक बढी भण्डारण धारण गर्न खोज्ने मानिसमा डर त्रासको चाहिँ एउटा वातावरण र सही सूचनाहरू सम्प्रेषण नहुँदा अथवा हल्लाको पछाडि राख्दाखेरि पनि जे यथार्थ हो त्योभन्दा फरक किसिमको परिस्थिति आउँदाखेरि त सबैलाई असिलो वातावरण हुन्छ होइन। यो मनोविज्ञानलाई नियन्त्रण गर्नको लागि जसरी रोग नियन्त्रण गर्ने एउटा प्राविधिक पक्ष हो भने आम मानिसको सर्वसाधारणको मनोविज्ञानलाई पनि एड्रेस गर्नुपर्दाखेरि एउटा सम्बन्धित निकायको प्रवक्ताको हिसाबले आम सर्वसाधारणलाई विशेषतः यतिखेर के कुराहरू चाहिँ ख्याल राख्न हामी अनुरोध गर्न सक्छौं?
यो लजिस्टिकको जुन मास्कको कुरा छ यसमा मैले देखेको खास गरी तीनवटा कुराहरू हुन्छ। एउटा चाहिँ अब यसको भूमिकामा नेपालमा एउटा परनिर्भर जस्तो कन्ट्री हो जसमा चाहिँ हामी सबै कुराहरू नेपालमै प्रोडक्सन गर्ने नेपालमै उत्पादन गर्न सक्ने स्थितिमा छैनौँ। यो कुरालाई हामी सबैले विचार गर्नुपर्ने हुन्छ। यसमा अब हामीसँग भएको लजिस्टिक अहिले यदि मास्कको उदाहरण दिउँ भने नम्बर एकमा त्यसको एउटा समुचित प्रयोगको कुरा हो। उपलब्ध हामीसँग बजारमा भएको मास्कहरूलाई मास्क कसले लाउने भन्ने कुरा पनि जरुरी हुन्छ। अब यो कुनै केही परेमा मास्क चाहिँ के अरे यो सबै जम्मा गरेर राख्ने चलन पनि देखिरहन्छ। त्यसले गर्दाखेरि हामीसँग भएको कुरा समुचित प्रयोग नगर्नाले स्कार्सिटी पैदा हुन सक्छ एउटा कुरा। अर्को कुरा अब यसैलाई भजाएर के कसैले कालाबजारी गर्ने जस्तो वा बढी मूल्यमा बेचेर राखेर फाइदा दिने जस्तो गरेको पनि देखिन्छ। बजार अनुगमन गर्न जाँदा त्यो पनि देखियो धेरै मूल्य राखेको, त्यो कदापि गर्न हुँदैन, यसलाई नियन्त्रण गर्नुपर्छ। दोस्रो कुरा अर्को कुरा चाहिँ यसै बिचमा हामीले अब थप आफ्नै देशमा कसरी उत्पादन गर्न सकिन्छ, खोराक त्यसको मटेरियलहरू कसरी ल्याउन सकिन्छ र यो बाहिरबाट आउने कुरालाई कसरी सहज गराउन सकिन्छ भन्ने तेस्रो कुरा हो जसमा नेपाल सरकार लागिरहेको छ। उच्च स्तरीय समितिले केही निर्णयहरू गरेको छ जसले गर्दाखेरि यो तिनवटा कुरा हामीले विचार गर्नुपर्ने हुन्छ। अब अर्को कुरा चाहिँ यो अलिकति अब अलि यो के भन्छ तपाईँको जनचेतना दिने कुरामा पनि हामीले चाहिँ अब संक्रमण नभएकोहरूलाई अस्पतालमा हामीलाई एउटा के देखिया छ भन्नुहुन्छ भने जो चाहिँ यो टिआइएबाट आउनुहुन्छ यात्रुहरू जसमा हामीले खोकी र ज्वरो देख्छौँ उहाँहरूलाई चाहिँ हामीले अस्पतालमा राखेर उपचार गर्ने आइसोलेसन गर्ने र उहाँहरूको टेस्ट गर्ने र नेगेटिभ भएपछि घर पठाउने र घरमा क्वारेन्टाइनमा बस्नुहोला होम क्वारेन्टाइन भन्छौँ त्यसमा भनेर भनिरहेको अवस्था छ। अब विभिन्न मिडियाहरू मार्फत त्यहाँ भएको संक्रमित हुन् वा कतिपय मैले अस्ति देख्थेँ एउटाको टेस्ट पनि भइसक्यो भन्ने जस्ता कुराहरू गरिदिँदाखेरि यो आइसक्यो भनेर मान्छेलाई चाहिँ त्रास उत्पन्न हुन्छ। त्यही भएर म चाहिँ रिपिट के गर्न चाहन्छु भने हामी सजग हुन जरुरी छ, सतर्कता अप्नाउनुपर्छ, आफ्नो क्यापेसिटीहरू वृद्धि गर्दै जानुपर्छ। तर नेपालमा अहिलेसम्म त्यो एउटा केस बाहेक संक्रमण देखिएको छैन। भोलि संक्रमण देखिन्छ कि भनेर हामीले आफ्नो हिसाबले काम गरिरहेकै छौँ। यहाँ यसमा चाहिँ सबैको सहयोग चाहिन्छ। अहिले ह्याबोक क्रिएट गरेर बस्यो भने हामी झन् समस्यामा मात्रै
पर्छ। हजुर, अब प्रिभेन्सनकै कुरा गर्दा होइन सावधानी अप्नाउने कुराहरू गर्दाखेरि चाहिँ अघि हामीले मास्कको कुरा गर्यौं नि, मास्क यो त अब हावाबाट त्यति छिटै चाहिँ फैलिने खालको रोग त होइन, तर मानिसले सबभन्दा पहिले आफूलाई चाहिँ सुरक्षित राख्नलाई मास्कै लाएपछि त हामी सुरक्षित भइहाल्छौं भन्ने एउटा पनि बुझाइ छ। त्यो एउटा सतर्कताको लागि सही पनि होला अथवा, तर जुन सावधानीका उपायहरू छन् विश्वव्यापी रूपमा सामान्यतया हात धुने होइन, यसमा त के भने यो भाइरस चाहिँ कुनै पनि जीवाणुहरू चाहिँ कुनै पनि ठाउँमा अड्किएर बसेको हुनुहुन्छ, हातले जहाँ छोयो त्यहाँबाट त्यो सर्न सक्छ, त्यसपछि चाहिँ नाकमा मुखमा र आँखामा त्यो तीनवटा माध्यमबाट चाहिँ बढी सर्छ भन्दाखेरि हामी मास्क बढी लगाइरहेका छौं तर आफ्नो हात धुने सरसफाई गर्ने यी कुराहरूमा चाहिँ अलिक त्यति ध्यान नपुर्याइरहेको जस्तो पनि आभास हुन्छ, त्यस्तो अवस्था हो?
हो, तपाईँले भनेको अवस्था छ। अहिले यो चाहिँ ठ्याक्कै यो रोगको किटाणुहरू सतहमा धेरै जसो बस्छन्। अब संक्रमित व्यक्तिबाट निस्केको ड्रपलेटबाट विभिन्न सतहमा हामीले जहाँ छुन्छौँ दैनिक काम गर्ने ठाउँहरूदेखि लिएर जुन हातहरू धेरै पक्रिन्छ त्यस्तो ठाउँहरूमा चाहिँ यो सतहमा बसेको हुन्छ। त्यसमा हात टच गरेर विभिन्न हाम्रो म्युकस मेम्ब्रेनमा जान्छ र हामीलाई सर्न सक्ने हुन्छ, श्वास प्रश्वासबाट सर्न सक्ने हुन्छ। अब यो कुरालाई रोक्नको निम्ति प्रमुख भनेको अहिले हात धुने हो। हामीले के भनेका छौँ भन्दा फ्रिक्वेन्टली हात धुने गरौँ, 20 मिनटसम्म साबुन पानीले हात धौँ। यो देख्दाखेरि एकदम सिम्पल के होला र भनिन्छ, तर यसले अति ठुलो चाहिँ रिजल्ट ल्याउँछ। एकमात्र उपाय चाहिँ नियमित रूपमा साबुन पानीले हात धुने, खोक्दा आछ्यो गर्दा नाकमुख छोप्ने, यदि ज्वरो र खोकीहरू लागेको छ भनेदेखि बाहिरबाट आएको व्यक्तिसँगको नजिकको कन्ट्याक्ट छ भने, वा तपाईँहरू बाहिरबाट कोही आउनुभएको छ र यस्तो लक्षण देखियो भने तुरन्त अस्पतालमा जानुपर्छ, हामी आइसोलेसनमा राख्छौँ र स्वाब टेस्टबाट हामी प्रयोगशालाको परीक्षण गर्छौँ, नमुनाको परीक्षण गर्छौँ प्रयोगशालामा, त्यो सबै व्यवस्था मिलाइएको छ। त्यसले गर्दाखेरि अहिले यो सङ्क्रमित भएको अवस्था होइन, सङ्क्रमित हुन सक्ने सस्पेक्टेड केसहरूलाई हामीले त्यसरी राखेका छौँ। र मास्कको प्रयोग गर्दा तपाईँले बजारमा पनि देख्नुभयो भने कतिपयले N95 मास्क लगाएर हिँड्नु भएको छ, मोटरसाइकलमा हिँड्दाखेरि पनि N95 लगाएको देखिन्छ। त्यसले गर्दाखेरि यो अघि मैले भने नि त्यो तिनवटा कुरा जुन मास्कहरूको समुचित प्रयोग नगर्नाले पनि अलिकति यसका छुट्टी देखिन्छ, अनि अर्को चाहिँ बजार अनुगमन यसको कुरा आइहाल्यो। त्यसले गर्दाखेरि यो आफूलाई दुईटा कुरा हुन्छ, संक्रम आफूलाई यदि रुगा खोक्यो, अहिले फेरि सिजन पनि के हो त भन्दाखेरि अहिले मौसम पनि चेन्ज भइराखेको छ, त्यसले गर्दाखेरि सामान्य रुगा खोकी लाग्ने मौसम पनि हो होइन। त्यसले गर्दाखेरि अब यसको सामान्य रुगा खोकीको र यसको लक्षण त्यति भिन्नता छैन हेर्दाखेरि, त्यसले गर्दाखेरि यो सामान्य रुगा खोकीको स्थितिमा हामीलाई चाहिँ संक्रमण भएको भनेर चाहिँ मानिसहरू अलिकति डराएको स्थिति पनि छ। त्यसले गर्दाखेरि आफ्नो चाहिँ पर्सनल हाइजिन मेन्टेन गर्नाले र चाहिँ अघि मैले भने जस्तै बाहिरबाट आएको मान्छेहरूको नजिकै वा बाहिरबाट आउनुभएको छ भने अस्पताल गयो भने हामीले टेस्ट गर्छौँ सबैलाई, जोलाई खोकिरहेको छ ज्वरो आएको छ उसलाई टेस्ट गर्न जरुरी पनि छैन, हामीले प्रोटोकल अनुसार काम गर्छौँ। डराउनु पर्ने अहिले स्थिति छैन, तर प्लिज आफ्नो यो पर्सनल हाइजिन मेन्टेन गरिदिनु होला, केही समस्या पर्यो भने स्वास्थ्य कर्मीसँग सल्लाह सम्पर्क राख्नु होला, त्यसले गर्दाखेरि चाहिँ अहिले हामी त्यसबाट बस्न सक्छौँ।
हजुर, त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तरसंवादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटासँग। प्रवक्ताज्यू, जस्तो अहिले सरकारले विभिन्न कतिपय औपचारिक कार्यक्रमहरू भनौं न, अब नेपाल भ्रमण वर्ष सन् 2020 कार्यक्रम नै स्थगित भयो, अन्तर्राष्ट्रिय क्षेत्रमा यसले पार्ने सामाजिक आर्थिक प्रभावको विश्लेषण आफ्नो ठाउँमा हुँदैछ, हामीले अहिले स्कूलहरू अथवा सार्वजनिक स्थलहरूमा जहाँ भीड़भाड़ बढ़ी हुन्छ, सिनेमा हलहरू, विभिन्न किसिमका चाहिँ समारोह कार्यक्रमहरू आयोजना गरिरहेछौं, त्यो चाहिँ अलिकति जोखिमयुक्त क्षेत्र भएको हुनाले त्यस्ता कार्यक्रमहरू अहिले स्थगित गरौं, पछि कुनै समयमा उपयुक्त समयमा गरौंला भनेर जुन भनिएको छ, यसले पनि सचेतनाको स्तर त माथि बढ़ाएको छ, तर के अपेक्षा गर्न सकिन्छ? विद्यार्थीहरूलाई केही समय चाहिँ स्कूल कलेजहरू बन्द गर्न थालेका छन् विभिन्न देशहरूमा, त्यसको प्रभाव अथवा एउटा प्रिकसन मेजरको लागि पनि हामीले एउटा औपचारिकताका लागि पनि ती सार्वजनिक स्थानहरू चाहिँ अलि बन्द गर्दै लैजानु पर्ने अवस्था पनि हो, यो आवश्यकता हो अहिलेको?
अहिलेको आवश्यकता भनेको हामीले भोलि गरेर हुने कुराहरू आज नगर्दा हुन्छ भन्ने कुरा हो। त्यो भनेको कुनै अन्तर्राष्ट्रिय सम्मेलनहरू जो चाहिँ बाहिरबाट विदेशीहरू आउनुहुन्थ्यो त्यो कुरा हामीले अहिले पोस्टपोन गरेका छौँ, जसले गर्दाखेरि संक्रमण भित्रिन सक्ने आशंका भयो। त्यसै गरी अब अहिले पनि हामीले अहिले यो होलीकै कुरा आइरहेछ, धेरै भिडभाड गरेर नखेलौँ भनेर अनुरोध गरिरहेछौँ। कुनै अरू पनि जमघटहरू छ, राष्ट्रिय कार्यक्रमहरू छ, जो 2-4 दिन पछि गर्दा हुन्छ, 2-3 हप्ता पछि गर्दा हुन्छ, लेट्स होप कि 2-4 हप्ता पछि यो चाहिँ बिस्तारो कम भएर जानेछ, त्यसले गर्दाखेरि अलिकति पोस्टपोन गरेर हुनेलाई हामी पोस्टपोन गरौँ भनेका छौँ। अब दोस्रो चरणमा हजुरले भने जस्तै यो सिनेमा हल स्कुलहरूको कुरा आउन सक्छ, त्यति बेला हामीले त्यो ठोस निर्णय गरौँला। अहिले चाहिँ यो नगरी नहुने बाहेक अन्य कुराहरू कम गर्ने, जस्तो उदाहरणको लागि एउटा सानो इक्जाम्पल लिन सकिन्छ, हाम्रो तराईको नाकाहरूमा, छिमेकी देशहरूको नाकाहरूमा पनि हामी फ्रिक्वेन्टली जुन आवत जावत गर्छौँ नि, त्यो फ्रिक्वेन्सी कम गर्दा पनि हुन्छ अहिलेलाई होइन। भोलिको दिनमा चाहिँ जसरी डेभलप होला हामी त्यही अनुसार गरौँला। अहिले नै सबै कुरा बन्द गर्दाखेरि आएको छैन, हाम्रो सबै सामाजिक आर्थिक सबै जीवनहरू चाहिँ मा समस्या पर्छ, तर हामीले सही समयमा सही निर्णय गर्नेछौँ। र अहिलेलाई हाम्रो अनुरोध के हो त भन्दाखेरि, भोलि गरेर हुने कुरा आज नगरौँ र फ्रिक्वेन्सी घटाउँ, जसले गर्दाखेरि आवत जावत गर्नुपर्ने अवस्थामा गरौँ, तर हामीले जुन दैनिकी कुरा गर्छौँ नि त्यो कुरालाई अलिकति रेस्ट्रिक्सन गरौँ भन्ने नै हो। जसले गर्दाखेरि यो किन भन्दा भिडभाडमा मानिस यदि कोही संक्रमित छ भने उसले टच गरेको कुराहरू अर्कोले टच गर्छ, त्यसरी सर्छ र एकबाट अर्कोमा सर्न सक्ने भएको कारणले हामीले चाहिँ त्यो सजगता चाहिँ अप्नाउनै पर्छ।
हजुर, अब कतिपय चुनौती सँगसँगै कतिपय नकारात्मक कुराहरू सँगसँगै कोरोना भाइरसका सन्दर्भमा केही सकारात्मक विवरणहरू पनि आएका छन्। सायद त्यो अलि ओझेलमा परे कि जस्तो, जति मानिसहरू संक्रमित भएका छन् शुरूका दिनमा अत्यास लाग्दो स्थिति थियो, तर चीनमै पनि कुरा गर्दाखेरि धेरै मानिसहरू भनौँ न अब 50,000 भन्दा बढी मानिसहरू उपचार गरेर घर फर्केको निको भएको पनि सफलताका उदाहरणहरू छन्। औषधिको क्षेत्रमा यसको चाहिँ प्रतिरोधका लागि चाहिँ औषधि र भ्याक्सिनहरूको पनि तीव्र गतिमा चाहिँ विकास भइरहेको कुराहरू सार्वजनिक भएका छन्। यद्यपि सर्वसाधारणलाई त्यो सुलभ हुनलाई केही समय केही महिना लाग्छ भनेर भनिएको छ। यो आविष्कारमा जसरी एउटा चुनौती आउँछ, त्यो सँगसँगै वैज्ञानिक आविष्कारको क्षेत्रमा अहिले पछिल्लो विश्वव्यापी विवरण के शेयर गर्न सकिन्छ अहिले आम श्रोताहरूको बीचमा?
यो अहिले मैले सुरुमा भनेको थिएँ, यो कोरोना भाइरस चाहिँ नयाँ भएको कारणले यसको कुनै भ्याक्सिन यसको कुनै केही डेभलप भइसकेको अवस्था थिएन। तर अब विश्व फास्ट ग्रो गरिरहेको अवस्थामा अहिले चीनको यहाँले उदाहरण दिनुभयो, अहिले चाहिँ अलिकति थोरै डाउन साइज भइरहेको अवस्था र चाहिँ त्यहाँ चाहिँ विभिन्न यसको चाहिँ आविष्कारहरू भइरहेको अवस्था छ, सोप यसले चाहिँ त्यो काम गर्नेछ र हामी समयमा त्यो पाउनेछौँ। अर्को चाहिँ अब यो नयाँ भाइरस भएको कारणले अब यो अलिकति मौसमहरू चेन्ज हुने बेलामा पनि यो चाहिँ अलिकति कम हुँदै जान्छ भन्ने आशा गर्न सकिन्छ। र यसको अर्को के छ भन्दाखेरि फैलिने अलिकति धेरै एकबाट अरूलाई, तर यसको चाहिँ मोर्टालिटी वा यसको धेरै गम्भीरता चाहिँ अलिकति कम भएको जस्तो देखिन्छ यो भाइरस होइन। अनि त्यसपछि जसले गर्दाखेरि अब एकदम सिरियस हुने वा मृत्यु हुने सङ्ख्या चाहिँ कम, तर चाहिँ केही देशमा चाहिँ अलिकति बढी देखिया छ। होइन भने समग्रमा हेर्दाखेरि धेरै जसो मानिसहरू यहाँले अघिको तथ्याङ्क कुरा गर्दा पनि 80,000 जान्छु हुँदाखेरि नै चिनमा करिब 46-47,000 चाहिँ निको भएर फर्किसकेको अवस्था थियो। त्यसले गर्दाखेरि यो बिस्तारो अलिकति कम पनि भएको अवस्था र नेपालको कुरा गर्दाखेरि अहिले संक्रमण नआइसकेको अवस्थामा र हाम्रो चाहिँ हेर्नुभयो भने यो टिआइएमा चाहिँ अलिकति यो यात्रुहरूको संख्या पनि पहिलेको भन्दा धेरै कम भएको अवस्थामा र हामीले त्यहाँको निगरानी बढाएको अहिले चाहिँ यो शुक्रराज हस्पिटलमा जति पनि केस आउनुहुन्छ त्यो धेरै जसो केसहरू हामीले टिआइएबाट नै पठाएको छौँ, जसले गर्दाखेरि त्यहाँ चाहिँ राम्रो स्क्रिनिङ भएर हामीले उहाँहरूलाई त्यहाँ पठाएर अनि धेरै यो सबैको अहिलेसम्म नेगेटिभ भएको छ। आज हिजो 5 हुनुहुन्थ्यो, आज उहाँहरूको टेस्ट आउँछ, त्यसपछि के हुन्छ भनौँला। त्यसै गरी अन्य नाकाहरूमा पनि स्वास्थ्य टोलीहरू पठाएर हामीले चाहिँ हेल्थ डेस्क मार्फत निगरानी गरिरहेछौँ र उहाँहरूको त्यो स्क्रिनिङहरू गरिरहेको छौँ। यो अवस्था छ, त्यसले गर्दाखेरि अहिले त्यति धेरै हामीलाई यस्तो भइसक्यो भन्ने स्थिति छैन। तर अघि हामीले कुरा गरेको बचाउका अपना के अरे अप्नाउनु पर्ने कुराहरू, आफू यदि रुगा खोकी लागेको छ भने अरूलाई नसरोस् भनेर मास्क लगाइदिनु होला। संक्रमित व्यक्ति छ रुगा खोकी लागेको, शङ्कास्पद व्यक्ति छ घरमा कसैलाई रुगा खोकी लाग्छ भने नजिक बस्नेहरूले मास्क लगाइदिनु होला। यति गर्यो भने हामी बचिहाल्छौँ। अब बजारमा हिँड्दाखेरि वा अन्य कुराले चाहिँ यो यो रोगको कारणले चाहिँ मास्क लगाइराख्नुपर्ने स्थिति हुँदैन, त्यसले गर्दा यसको अलिकति समुचित प्रयोग। अनि अर्को चाहिँ N95 जुन हाम्रो मास्क छ त्यसको प्रयोग र यो मेडिकल मास्कहरूको प्रयोगको बिचमा पनि तारतम्यता मिलेको छैन। त्यसो हेर्दाखेरि बजारमा हेर्नुभयो भने धेरैले N95 लगाएर बस्नुभएको हुन्छ, त्यो भनेको चाहिँ रोग लागेको व्यक्तिलाई भेट्न जाँदाखेरि लाउने हो होइन। अब अहिले त रोग नै एउटा पनि छैन भनेपछि त्यो मास्कको युजै गर्नु पर्दैन। हामी स्वास्थ्य कर्मीहरू जो चाहिँ शङ्कास्पद व्यक्तिहरूको एकदमै नजिकमा गएर उहाँहरूलाई छुन्छौँ, उहाँहरूसँग लाई चाहिँ जाँच गर्छौँ, त्यस्तो अवस्थामा बाहेक अन्यले लाउनु पर्ने स्थिति छैन, त्यो कुरा चाहिँ ख्याल गरिदिनुपर्छ।
धेरै धन्यवाद छ प्रवक्ताजी, आजलाई समय यति नै रह्यो। यो महत्वपूर्ण सार्वजनिक विषयमा हामी निरन्तर संवाद रेडियो नेपालले गरि नै रहेको छ। यहाँको समय यहाँको विचारको लागि धन्यवाद छ।
धन्यवाद।
आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकिन लायो। विशेष गरी अहिले समाजमा देखिएको कोरोना भाइरस सम्बन्धी विषयमा चर्चामा रहेका कतिपय यथार्थता, कतिपय हल्ला, कतिपय भ्रमहरूलाई चिर्ने प्रयास संचार माध्यमहरूले आफ्नो क्षेत्रबाट सबैतिरबाट गरिरहेका छन्। यो एउटा सामूहिक प्रयासबाट हामी यो चुनौतीको सामना गर्न सक्छौं। धेरै आत्तिने, धेरै त्रसित हुने पनि हामी नगरौं र आफ्नो व्यक्तिगत स्वास्थ्यलाई चाहिँ अलि ध्यान दिउँ। निरन्तर रूपमा चाहिँ साबुन पानीले चाहिँ हात धुने गर्दाखेरि पनि हामी यो रोगको प्रकोपबाट बस्न सक्छौं। त्यसै गरिकन अन्य उपायहरू पनि छन् जसको बारेमा विभिन्न कोणबाट विशेषज्ञहरूले कुराहरू राखि नै रहनु भएको छ। हामी सबै मिलेर नै यो अहिलेको विषम परिस्थितिको सामना गर्न सक्षम हुन सकौं भन्ने यही आशयका साथ आजको अन्तर्सम्वादबाट प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।